यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सत्तारूढ़ दलका शीर्ष नेता बीच मन्त्री परिषदलाई पूर्णता, उपनिर्वाचन लगायतका विषयमा छलफल। नेपाली संस्कृति र मौलिकता नै विश्वमाझ नेपालको पहिचान भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। मल र कृषिमा दिइँदै आएको अनुदान दुरूपयोग रोक्न राजनैतिक दल लगायत सबै सत्ता पक्षसँग सहयोगका लागि कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर बेदुराम भूषालको आग्रह। भारतको महाराष्ट्र राज्यको रायगढ़मा भएको बस दुर्घटनामा 12 जनाको मृत्यु। र एसीसी प्रिमियर कप क्रिकेटको तयारीका लागि खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालद्वारा ओमान 5 विकेटले पराजित।
4G एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्याण्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
मन्त्री परिषदलाई पूर्णता दिने लगायतका विषयमा सत्तारूढ़ दलका शीर्ष नेताबीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्री परिषद विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरी तिमल सिन्हाले जानकारी दिनुभयो। तत्काल मन्त्री परिषदलाई पूर्णता दिने तयारी स्वरूप प्रधानमन्त्रीले सत्तारूढ़ नेपाली कंग्रेसका सभापति शेरबहादुर देउबा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्नुभयो। सो अवसरमा प्रधानमन्त्रीले मन्त्री परिषदलाई पूर्णता दिन आग्रह गर्नुभएको थियो। कंग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन। कंग्रेसबाट थप 4 मन्त्री र अन्य दललाई थप 2 मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताउनु भएको छ। इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा काठमाण्डौमा भइरहेको मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्स प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालमा विभिन्न परिवारका समुदायको सम्मिश्रित संस्कृति रहेको बताउनुहुँदै सबैको मिलनबाट नै नेपाली बीचको एकता बलियो भएको बताउनुभयो। नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्व सामु चिनाउनका लागि आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई राष्ट्रपति पौडेलको सुझाव थियो। फाउण्डेशनका अध्यक्ष दिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट जोड्नका लागि संसारबाट प्रतिभाहरू छानेर नेपालमै ल्याई प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो। फाउण्डेशनले अफ्रिका बाहेक विश्वका 6 महादेशका 52 भन्दा बढ़ी देशबाट मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रम मार्फत नेपाली प्रतिभाहरू प्रारम्भिक छनौट गरी काठमाण्डौ ल्याएको जनाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर बेदुराम भूषालले कृषि उत्पादनमा वृद्धिले मात्र अर्थतन्त्रमा सुधार हुने बताउनु भएको छ। कपिलवस्तु समाजद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री डाक्टर भूषालले देशभर अहिले 10,30,000 हेक्टर जग्गा बाँझो रहेकोले त्यसलाई उपयोग गर्न सके हाल भइरहेको कृषि वस्तुको आयात 1/3 कम गर्न सकिने बताउनुभयो। मन्त्री भूषालले मल र कृषिमा दिँदै आएको अनुदान र सहुलियतमा दुरूपयोग भइरहेकाले त्यसलाई रोक्ने प्रयास भइरहेको र त्यसमा राजनैतिक दलसहित सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। मन्त्री भूषालले सिंचाईको प्रमुख समस्या रहेको कपिलवस्तुमा आफ्नो कार्यकालमा सक्दो पहल गर्ने बताउनुभयो। कार्यक्रममा सांसद सुरेन्द्र राज आचार्यले देश विकासको कार्यमा स्वार्थ भन्दा माथि उठेर सबै पार्टीका नेता तथा कार्यकर्ता एक भई अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही वैशाख 11 देखि 17 गतेसम्म खोप सप्ताह मनाउने भएको छ। मन्त्रालयले वैशाखलाई खोप पूर्ण सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागि हो। लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिनुभयो। वहाँले सप्ताहमा लगाउन छुटेका सबै बालबालिकालाई खोप दिइने बताउनुभयो। विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको संख्या बढ़दै गइरहेकाले उनीहरूमा दादुरा रूबेला लगायत महामारीको जोखिम बढ़न सक्ने भएकाले खोप सप्ताह अन्तर्गत वैशाखभरि खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप दिइने निर्देशक लालले बताउनुभयो। भक्तपुरको मध्यपुर थिमी नगरपालिका बोडेमा हरेक वर्ष वैशाख दुई गते मनाइने जिब्रो छेड्ने जात्रा आज मनाइएको छ। प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यस वर्ष 27 वर्षीय सुजन बाघ श्रेष्ठले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभयो। कर्मी र नाइकीहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पार्टीमा नाइके प्रधानले एक महिना अघि तेलमा डुबाई राखेको 10 इन्च लामो सुइरोले हजारौं मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ। सुर्खेत स्थित मेहलकुना अस्पतालको भवन निर्माण कार्य पूरा नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी 2073 सालमा ठेक्का सम्झौता गरिएको भए पनि निर्माण शुरू भएको छ वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन। सुर्खेतबाट संवाददाता आकाश तारा बयकको रिपोर्ट।
50 शय क्षमतामा स्तरोन्नति सहित आर्थिक वर्ष 2073-74 तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय र एनके लोहनी केएसजेबी कम्पनी बीच ठेक्का सम्झौता भएको थियो। करिब 28 करोड़ लागतमा निर्माण अनुमान गरिए पनि 21,79,41,000 36 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। समयमै भवन निर्माणको कार्य नहुँदा 22 शयको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य रहेको अस्पतालका अध्यक्ष यज्ञ बहादुर विक बताउनुहुन्छ। समयमै निर्माण कार्य नसकिएर योजना अल्पत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ। यता ठेकेदार पक्षले भने जग्गा र कोविड समस्याका कारण निर्माण कार्यमा ढिलाइ भइरहेको निर्माण कम्पनी एनके लोहनी केएसजेबी का इन्जिनियर मधुसूदन पोखरेलको भनाइ छ। 2074 पुष 25 सम्झौता भई 2077 असार 25 गतेमा निर्माण सम्पन्न गर्नुपर्ने भवन यसबीच 4 पटकसम्म म्याद थप गर्दा समेत निर्माण कार्य सकिएको छैन। अस्पताल भवन यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न नभए निर्माण कम्पनीलाई कालो सूचीमा राखेर रा, धरौटी जफत गरी क्षतिपूर्ति समेत भराउने गरी कार्यवाही प्रक्रिया अघि बढ़ाइने संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका इन्जिनियर अरूण भुजेल बताउनुहुन्छ।
ठेक्का अनुसार कन्ट्राक्ट अनुसार काम गर्न नसकेको खण्डमा हामीले सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली अनुसार कार्यवाहीहरू अगाडि बढाउने
ठेकेदारले पर्याप्त मात्रामा मजदूर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको आरोप लाग्ने गरेको छ। आकाश तारा बयक रेडियो नेपाल सुर्खेत।
ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
गराउला नि काकु, के पो हतार छ र?
राम 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 राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कूल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग सिंहदरबार काठमाडौँ।
अब बाँकी समाचार। मधेसको प्राचीन मिथिला क्षेत्रमा आज जुडशीतल पर्व मनाइएको छ। विक्रम सम्वत परम्पराको नयाँ वर्षसँगै जीवनमा शीतलताको कामना गर्दै जुडशीतल पर्व मनाइन्छ। वैशाख संक्रान्तिका दिन शुरू हुने पर्व विधिमा वैशाख दुई गते घर परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिंचित गर्दै आरोग्यता शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने चलन छ। नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरूको भनाई छ। कैलालीको टीकापुर नगरपालिकाले टुक्रे आयोजनालाई निरुत्साहित गर्न नीतिगत निर्णय गरेको छ। नगरपालिकाले भौतिक पूर्वाधार तर्फका योजना बनाउँदा 5 लाख भन्दा माथिको हुनुपर्ने नीतिगत निर्णय गरेको भए पनि गाउँमा साना साना काम नै बढ़ी हुने भएकाले यसको प्रभावकारी कार्यान्वयनमा भने समस्या देखिएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको टीकापुर नगरपालिकाले भौतिक पूर्वाधार तर्फका योजना बनाउँदा 5 लाख भन्दा माथिको हुनुपर्ने नीतिगत निर्णय आर्थिक वर्ष 2075-76 गरेको हो। अहिले त्यही निर्णयको आधारमा नगरपालिका अगाडि बढ़िरहेको छ। टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारू:
हामीले योभन्दा अगाडिको नीतिमा कम्तीमा पनि योजना बनाउँदाखेरि 5 लाख भन्दा माथिको हुनुपर्छ, 5 लाख भन्दा तल बनायो भने बजेट व्यवस्थित हुँदैन भनेर चाहिँ 5 लाख भन्दा माथिको योजना बनाउनु पर्छ भनेर त्यो योजनामा हामी लागेका छौँ र नीतिगत निर्णय पनि हामी त्यसरी नै अगाडि बढ़ाएका छौँ।
यसभन्दा पहिले 25,000, 50,000, 1 लाख, 2 लाख रूपियाँसम्मका आयोजना तथा योजनाहरू नगरपालिकाले सञ्चालन गर्दै आएको थियो, तर अहिले कमी आए पनि पूरै रोक्नका लागि अझै समस्या छ। वडा नम्बर 8 का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्ला:
गाउँमा सानसाना गल्लीहरू, सानसाना बाटाहरू, सानसानो मरमतको कुरा, सानसानो योजनाहरू आवश्यकता पर्ने 3-4 ठाउँको एकै ठाउँमा जोडेर हाल्दा त्यो योजनाको नाम पनि लामो हुन थाल्यो, फरक फरक ठाउँमा पर्न थाल्यो, त्यो पनि कार्यान्वयन गर्न असजिलो भयो। त्यही कारणले गाउँको अब प्रत्येक टोलको प्रत्येक सम्बन्धित ठाउँलाई भनौँ न सम्बोधन गर्नका लागि हामीले सानसानो योजना नहाली नहुने देखियो।
पालिकाले साना आयोजनाका काम गर्दा वा नगर्दाको प्रभाव के हुन्छ? टीकापुर नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओड:
ठुला आयोजनाको भ्याक बिलहरू अथवा चाहिँ निर्माण व्यवसायहरूको बिलहरू आउने भएकोले त्यसको पेमेन्टको लागि समय चाहिँ एकदमै कम लाग्ने अनि त्यसपछि हाम्रो त्रुटिहरू कम हुन्छ। सानो ग्रुपहरूलाई दिँदाखेरिको पेमेन्टमा भुक्तानीको लागि 2-3 किसिमको करहरूको हिसाब निकाल्नु पर्ने, सँगसँगै बिलहरू जोड्नु पर्ने, त्रुटिहरू हुन सक्ने भएको
वैशाखमा भएको निर्वाचनबाट जनप्रतिनिधि आउँदा योजना छनौट प्रक्रियामा ढिला भइसकेको थियो भने कतिपय जनप्रतिनिधिले मतदातालाई निराश बनाउन चाहेनन्। यसकारण पनि चालु आर्थिक वर्षमा स्थानीय तहले टुक्रे योजना रोक्न नसकेको तर अर्को वर्षको योजना बनाउँदा ध्यान दिनुपर्ने विज्ञहरूले सुझाव दिने गरेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
सिरहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। गोलबजार नगरपालिका 1 लाम डाँडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका 3 गोला मुक्सारका 74 वर्षीय तुल बहादुर आले मगरको ज्यान गएको हो। नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका 1 गुलरियामा 81 हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुल बहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नम्बर 3 का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिनुभयो। तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुंगा लागेर ताप्लेजुङमा एकजनाको मृत्यु भएको छ। 8 राई त्रिवेणी गाउँपालिका 3 माखा तोकका 30 वर्षीय संजय आङबुहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज 100 वर्षको उमेरमा निधन भएको छ। आज बिहान 5:15 किष्ट अस्पताल ललितपुरमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। भारतको महाराष्ट्र राज्यको रायगढ़मा आज एक यात्रीवाहक बस दुर्घटना हुँदा 12 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन्। पुणे शहरको पिम्पल गुरौ क्षेत्रबाट गोरेगाउँतर्फ 40 जना यात्री लिएर गइरहेको सरकारी बस सड़कबाट खाल्डोमा खसेको स्थानीय प्रहरीले जनाएका छन्। गृहमन्त्री अमित शाहले दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै उद्धार तथा उपचारमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ। यसै गरी उत्तर प्रदेशको श्रावस्ती स्थित राष्ट्रिय राजमार्गमा भएको सवारी दुर्घटनामा परि 8 जनाको मृत्यु भएको छ। आफन्तको निधनपछि शोक सभामा सहभागी हुन लुधियानाबाट हिँडेको गाड़ी रूखमा ठोकिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। रूसले युक्रेनको स्लोभियान्स्कामा गरेको क्षेप्यास्त्र आक्रमणमा परि 8 जनाको मृत्यु भएको छ। मस्कोले वाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको थियो। डोनेट्स्क क्षेत्रका गवर्नर पावलो किरिलेन्कोका अनुसार बाख्मुतको पश्चिममा अवस्थित स्लोभियान्स्कमा रूसले गैराती 7 क्षेप्यास्त्र प्रहार गरेको थियो। आक्रमणमा 2 वर्षको बालकको पनि ज्यान गएको छ। आक्रमण रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि रूसी नागरिक सेनामा भर्ती हुन बोलाइएको बेला उपस्थित हुन तथा देशबाट बाहिर जान नपाउने कानूनमा हस्ताक्षर गरेपछि भएको अल जजिराले जनाएको छ। कानून अनुसार अब कुनै पनि नागरिकले अनुमति बिना विदेश भ्रमण गर्न पाउने छैनन् भने हरेक निकायमा राष्ट्र सेवाका निम्ति उपस्थित हुन बेग्लै पत्राचारको आवश्यकता पर्दैन। युक्रेन युद्ध प्रारम्भ भएपछि आफ्ना सेनालाई सघाउन नागरिकलाई समेत परिचालन गर्न सकिने घोषणा राष्ट्रपतिले गरेपछि 10,000 रूसीले देश छाडेका थिए। अब आर्थिक समाचार।
नयाँ वर्ष 2080 आगमन सँगै पोखराका होटल क्षमताको 90% बढ़ी भरिएका छन्। कोरोनाका कारण लामो समयसम्म प्रभावित पोखराको पर्यटन गत माघ 1 गते भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकोमा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। पोखरा र आसपास गरी त्यहाँ ठूला साना गरी लगभग 1,200 होटल सञ्चालनमा छन्। नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको अध्यक्ष सुवेदीले उल्लेख गर्नुभयो। नयाँ वर्षको अघिल्लो दिन चैत 30 गते र वैशाख 1 गते लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटल एसियाका संचालक धर्मराज पन्थीले जानकारी दिनुभयो। नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नव वर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहल पहल वर्षेनी बढ्दै गएको पर्यटन व्यवसायीहरूले बताउनु भएको छ। नेपाल एयरलाइन्सले भैरवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सीधा उडान सेवा सञ्चालन गर्ने भएको छ। भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ 2 सातादेखि दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको जनाएको छ। निगमका प्रवक्ता रमेश पौडेलले भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सीधा उडानका लागि प्रक्रिया शुरू गरेको जानकारी दिनुभयो। प्रयोजनका निम्ति दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अघि बढ़ाएको पनि उहाँले उल्लेख गर्नुभयो। दुवै गन्तव्यमा सातामा कम्तीमा 1 उडान हुने गरी प्रक्रिया अगाडि बढ़ाइएको र बजारको माग अनुसार उडान बढ़ाउँदै लगिने प्रवक्ता पौडेलले उल्लेख गर्नुभयो। पर्साको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र थोरीमा नयाँ वर्ष मनाउन आन्तरिक तथा बाह्य पर्यटकहरू पुगेका छन्। नयाँ वर्ष 2080 पहिलो दिन थोरीमा वनभोज खान तथा घुमफिर गर्न बारा पर्सा चितौनको माडीबाट ठूलो संख्यामा आन्तरिक पर्यटक पुगेको र भारतीय पर्यटकको संख्या समेत उल्लेख्य रूपमा रहेको थोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनुभयो। रानी वन रातो पहाड़ लगायतका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन बाक्लो संख्यामा पर्यटकहरूको आगमन भएको निर्मल थोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिनुभयो। थोरीको वनभोज क्षेत्रको रूपमा परिचित राईधारामा मात्र करिब 15,000 पर्यटकहरू आएको र नयाँ वर्षको एक दिनमा मात्रै थोरीमा 50 लाख भन्दा बढ़ीको कारोबार भएको थोरीका होटल तथा पर्यटन व्यवसायीहरूले बताउनु भएको छ। को कचन कवल गाउँपालिका बालुगाडी स्थित साना किसान कृषि सहकारी संस्थामा भएको आर्थिक हिनामिनाका बारेमा गाउँपालिकाले छानबिन शुरू गरेको छ। सहकारीका प्रबन्धक युवराज खत्री र सहायक प्रबन्धक निरुमाया राजवंशीले 1,46,00,000 रकम हिनाबिना गरेको विषयमा गाउँपालिकाले छानबिन शुरू गरेको हो। सहकारीमा भएको हिनाबिनाका विषयमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी परेको थियो। गाउँपालिकाले सहकारीका शाखा अधिकृत गौरव रिजालको समेत जगत्तोमा छानबिन समिति बनाएको छ। सो समितिले प्रारम्भिक प्रतिवेदन बुझाइसकेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो। वीरगंज महानगरपालिकाको आयोजनामा नयाँ वर्षको अवसर पारेर आयोजित रात्रिकालीन 2 दिने मेला 1.5 करोड़ भन्दा बढ़ीको कारोबार गर्दै सम्पन्न भएको छ। नयाँ वर्षको आगमनमा खुशियाली मनाउन आयोजित मेलामा 2 दिनमा झण्डै 50,000 आन्तरिक तथा बाह्य पर्यटकले मेलाको अवलोकन गरेको र त्यस क्रममा 1.5 करोड़ भन्दा बढ़ीको व्यापार भएको मेलाको सह आयोजक संस्था ग्रीन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार रमेश टमटाबाट।
एसीसी प्रिमियर कप क्रिकेटको तयारीका लागि खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले ओमानमाथि जीत हासिल गरेको छ। त्रिवी मैदान किर्तिपुरमा शनिबार भएको खेलमा नेपालले ओमानलाई 5 विकेटले हरायो। जीतको लागि 247 रनको लक्ष्य पछ्याएको नेपालले 44.4 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि अर्जुन साउद, रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गर्नुभयो। अर्जुनले 67, दिपेन्द्रले 59 र रोहितले 58 रन बनाउनुभयो। ज्ञानेन्द्र मल्लले 15, सन्दीप जोराले 11 र देव खनालले 10 रन बनाउनुभयो। बलिङमा ओमानका कप्तान जिसान मकसुदले 2 विकेट लिनुभयो। यसअघि टस हारेर पहिले ब्याटिङको निम्त पाएको ओमानले निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 246 रन बनाएको थियो। ओमानका लागि सोएब खानले शतकीय पारी खेल्नुभयो, उहाँले 110 रन बनाउनुभयो। जतिन्दर सिंहले 42, मोहम्मद नदिम खुशीले 24, कश्या प्रजापतिले 16 र मोहम्मद नदिमले 10 रन जोड्नुभयो। बलिङमा नेपालका किशोर महतोले 3 विकेट लिनुभयो। प्रतिश जिशी र सूर्य तामाङले 2-2 तथा श्याम ढकाल र मौसम ढकालले 1-1 विकेट हार्नुभयो। एसएससी प्रिमियर कप मंगलबारदेखि काठमाडौँमा शुरू हुँदैछ। मूलपानी र त्रिवी मैदान किर्तिपुरमा आयोजना हुने प्रतियोगितामा 10 टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा नेपाल समूह एमा रहेको छ। नेपालको समूहमा ओमान सहित कतार, मलेसिया र साउदी अरब छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ। शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टीम्स एसिया कप खेल्न पाउनेछ। एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ। एसीसीले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ। तालिका अनुसार नेपालले पहिलो खेल वैशाख 5 गते मलेसियासँग त्रिवी मैदानमा खेल्दै शुरूआत गर्नेछ। नेपालले दोस्रो खेल वैशाख 8 ओमानसँग खेल्नेछ। उक्त खेललाई एक दिवसीय मान्यता समेत रहनेछ। नेपालले समूहको तेस्रो खेल वैशाख 11 गते साउदी अरब र चौथो खेल वैशाख 14 गते कतारसँग खेल्नेछ। सेमी फाइनल वैशाख 16 र फाइनल खेल 17 गते किर्तिपुरमा हुनेछ। विभागीय टोली एपीएफ क्लबले प्रथम पोस्ट बहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई 3-1 सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो। एपीएफले पुलिसमाथि 25-20, 18-25, 25-16 र 25-22 सेटमा जित निकालेको हो। उपाधिसँगै एपीएफले 4,00,000 नगद प्राप्त गरेको छ। उपविजेता पुलिसले 2,00,000 चित्त बुझाएको छ। जावलाखेल युथ क्लब शहीद स्मारक ए डिभिजन लीग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। च्यासल मैदानमा शनिबार मनाङ मर्स्याङ्दी क्लबलाई 3-0 गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो। जावलाखेलको जितमा एन कोटो मासोबीले 2 गोल गरे। फोडे फोफानाले 1 गोल थपे। खेलको चौथो मिनटमा मासोबीले गोल गर्दै जावलाखेललाई शुरूआती अग्रता दिलाएका थिए। जितसँगै जावलाखेलले 9 खेलमा 17 अंक जोडेको छ।
अब मौसममा आगामी 24 घण्टामा बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाड़ी भूभागमा आंशिकदेखि सामान्यतया बदलिरही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा थोरै स्थानहरूमा र बाँकी पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.8 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 18.3 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 35.6 डिग्री सेल्सियस, न्यूनतम 17.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम 37.3 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सत्तारूढ़ दलका शीर्ष नेताबीच मन्त्री परिषदलाई पूर्णता, उपनिर्वाचन लगायतका विषयमा छलफल। नेपाली संस्कृति र मौलिकता नै विश्वमाझ नेपालको पहिचान भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। मल र कृषिमा दिइँदै आएको अनुदान दुरूपयोग रोक्न राजनैतिक दल लगायत सबै पक्षको सहयोग आवश्यक रहेको कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर बेदुराम भूषालको आग्रह। भारतको महाराष्ट्र राज्यको रायगढ़मा भएको बस दुर्घटनामा 12 जनाको मृत्यु र एसीसी प्रिमियर कप क्रिकेटको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालद्वारा ओमान 5 विकेटले पराजित। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।